الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد. ہر انسان جانتا ہے کہ اللہ سبحانہ و تعالیٰ نے اس دنیا میں اسے آزمائش کے لیے بھیجا ہے، اس کے ذمے کچھ فرائض عائد کر کے پوری کائنات کو اس کی خدمت میں لگا دیا. لہذا دنیا میں آنے کے بعد انسان کے لیے دو ہی کام ہیں، ایک یہ کہ وہ اس کائنات سے جو اس کے چاروں طرف پھیلی ہوئی ہے ٹھیک ٹھیک کام لے، اور دوسرے یہ کہ اس کائنات کو استعمال کرتے ہوئے اللہ کے احکامات کو مد نظر رکھے اور کوئی ایسی حرکت نہ کرے جو اللہ کی مرضی کے خلاف ہو. وہ کون سے کام ہے جو اللہ سبحانہ و تعالیٰ ہم سے چاہتے ہیں کہ ہم کریں؟ اس کے لیے علم کی ضرورت ہے. اس لیے جب تک اسے یہ معلوم نہ ہو کہ اس کائنات کی حقیقت کیا ہے، اس کی کون سی چیز کے کیا خواص ہیں، ان سے کس طرح فائدہ اٹھایا جا سکتا ہے، اس وقت تک وہ دنیا کی کوئی بھی چیز اپنے فائدے کے لیے استعمال نہیں کر سکتا. جب تک اسے یہ معلوم نہ ہو کہ اللہ کی مرضی کیا ہے، وہ کون سے کاموں کو پسند فرماتے ہیں، کن سے ناراض ہوتے ہیں، اس وقت تک اللہ کی مرضی پر کاربند رہنا ممکن ہی نہیں. چنانچہ اللہ تعالیٰ نے انسانوں کو پیدا کرنے کے ساتھ ساتھ تین چیزیں ایسی پیدا کی ہیں جن کے ذریعے اسے مذکورہ باتوں کا جن کا بھی ذکر کیا گیا علم ہوتا رہتا ہے. ایک تو اس کو حواس عطا کیے ہیں، جسے ہم اسپیشل سینسز کہتے ہیں. مثلا آنکھ ہے جس سے وہ دیکھ کے بہت ساری چیزوں کا اندازہ لگاتا ہے، کان سن کے کچھ باتیں اس کے علم میں اضافہ ہو جاتا ہے، ناک، منہ، ہاتھ اور پیر چھونے کے لیے، چکھنے کے لیے، سونگھنے کے ذریعے، ان ذرائع سے وہ بہت سارے علم کو حاصل کر لیتا ہے. دوسری چیز جو اس کو عطا کی گئی ہے وہ ہے عقل. عقل کے ذریعے وہ چیزوں کو سمجھتا ہے، ان کے خواص کو جاننے کی کوشش کرتا ہے، ان کے بارے میں بہت کچھ آئیڈیاز لگاتا ہے. اس کی لاجک، اس کا انٹلیکٹ اس کو وہاں تک پہنچا دیتا ہے جہاں تک اس کو بعض اوقات اس کے حواس نہیں پہنچاتے. یعنی کسی چیز کو دیکھے بغیر بھی وہ بعض اوقات نتیجہ نکال لیتا ہے. اور پھر اس کے بعد تیسرا درجہ وحی کا ہے. چنانچہ انسان کو بہت سی باتیں اپنے حواس کے ذریعے معلوم ہو جاتی ہیں، بہت سی عقل کے ذریعے، اور جو باتیں ان دونوں ذرائع سے معلوم نہیں ہو سکتی ان کا علم وحی کے ذریعے عطا کیا جاتا ہے. علم کے ان تینوں ذرائع میں ترتیب کچھ ایسی ہے کہ ہر ایک کی ایک خاص حد ہے، ہر ایک کا ایک مخصوص دائرہ ہے جس کے آگے وہ کام نہیں کر سکتا. مثلا جو چیزیں انسان اپنے خواص سے حاصل کر سکتا ہے وہ خالی عقل کے ذریعے نہیں حاصل کر سکتا. مثلا اگر آپ کے سامنے کوئی شخص بیٹھا ہو تو اپنی آنکھ سے دیکھنے کے ذریعے تو آپ کو یہ معلوم ہو جائے گا کہ یہ انسان ہے، یا کوئی جانور ہے تو آپ پہچان جائیں گے کہ یہ بکری ہے، کوئی اور چیز ہے تو آپ پہچان جائیں گے کہ یہ درخت ہے. یہ آنکھ ہی بتا سکتی ہے کہ اس کا رنگ کیسا ہے، اس کی پیشانی چوڑی ہے، اس کے بال سیاہ ہیں. لیکن یہ آپ اپنے حواس سے لاجک کی بیس پر، عقل کی بیس پہ اندازہ لگا کے کہ شاید چونکہ یہ انسان ہے وہاں سے آیا ہے یہ ایسا ہوگا، یہ آپ آئیڈیا نہیں لگا سکتے. اس کے لیے آپ کو حواس سے ہی فائدہ اٹھانا پڑے گا. مثلا کوئی شخص آنکھیں بند کر کے معلوم کرنا چاہے کہ اس کے اعضاء کی بناوٹ کیسی ہے، یہ اپنی عقل کی بنیاد پر ناممکن ہے. پھر جن چیزوں کا علم عقل کے ذریعے حاصل ہو جاتا ہے وہ حواس سے نہیں ہو سکتے. مثلا اسی شخص کے بارے میں جس کو آپ ابھی دیکھ رہے ہیں اپنے سامنے، آپ کو یہ بھی معلوم ہے کہ یقیناً اس کے ماں باپ ہیں، زندہ ہیں یا مردہ ہیں، لیکن بہرحال ان کے ذریعے یہ شخص دنیا میں آیا ہے. اسی طرح آپ کو یہ بھی معلوم ہے اس شخص کے بارے میں کہ یہ شخص کسی وقت پیدا ہوا ہے، دنیا میں یہ نہیں تھا. اب میں چاہوں کہ اس منظر کو اپنی آنکھوں سے دیکھوں کہ یہ کیسے پیدا ہوا یا کب پیدا ہوا، کہاں پیدا ہوا، تو یہ ممکن نہیں ہے کیونکہ اب میری آنکھیں اس کا ادراک نہیں کر سکتی. آنکھوں کے لیے یہ ممکن نہیں ہے کہ وہ ان باتوں کو دیکھ سکیں کیونکہ اب یہ ممکن نہیں رہا، یہ ماضی میں واقعہ ہو چکا. اسی طرح اور باتیں ہیں سننے سے متعلق، چھونے سے متعلق. تو جہاں حواس خمسہ، یہ اسپیشل سینسز جو ہیں، ان کا راستہ آ کے رک جاتا ہے، وہاں سے عقل کا دائرہ کار شروع ہوتا ہے. تو جب حواس خمسہ سے آپ کوئی چیز سیکھ سمجھ لیتے ہیں، جان لیتے ہیں، معلوم کر لیتے ہیں، وہاں عقل ہماری کوئی رہنمائی نہیں کرتی. اور جہاں حواس خمسہ جواب دے جاتے ہیں वहाँ अकल से काम शुरू हो जाता है। तो अकल की भी रहनुमाई फिर महदूद है, गैर महदूद नहीं, ये भी एक जगह जाकर रुक जाती है। और बहुत सी बातें ऐसी हैं कि जो न हवास से समझी जा सकती हैं न अकल से। मसलन उसी शख्स के बारे में अकल ये तो बता दे सकती है आपको कि ये कभी दुनिया में पैदा हुआ, लेकिन क्यों पैदा हुआ, इसके ज़िम्मे क्या फ़राइज़ हैं, इसका कौन सा काम इसको नजात के रास्ते पे लगा देगा, ये सवालात अकल और हवास मिलकर भी हल नहीं कर सकते। बल्कि इसके लिए अल्लाह सुबहान व तआला ने एक और ज़रिया मुतय्यन किया है, और वो है वही का ज़रिया। तो वही इंसान के लिए जहाँ अकल रुक जाती है उसके आगे से चलती है और बताती है कि किस तरह मकसद को समझा जा सकता है। तो ये आला तरीन ज़रिया इल्म है। इसे भी समझ में आ गया कि हर चीज़ के जानने के लिए ज़रूरी नहीं है कि वो हमारी अक़ल में भी आए, इस तरह हर चीज़ के जानने के लिए ये ज़रूरी नहीं है कि हम उसको अपने हवास से महसूस भी कर सकते हों, देख भी सकते हों या सुन भी सकते हों। इसके बग़ैर भी एक चीज़ अकली तौर पर मौजूद हो सकती है। इसीलिए दीन या मज़हब की जितनी बातें होती हैं वो अक्सर अक़ल के बाद के दायरे में होती हैं, यानी ये वही का दायरा है। एतिकादात वही के ज़रिए हासिल किए जाते हैं। इंसान जब अपनी अक़ल के घोड़े दौड़ाता है तो बहुत सारी चीज़ों में उसको बिल्कुल ठीक जवाब मिल जाता है और बात समझ में आ जाती है। तो इस तजर्बे से गुज़रने की वजह से बारहा वो इस गलत फहमी का शिकार हो जाता है कि शायद हर हर चीज़ मेरी अक़ल में आ सकती है। चुनाचे वो दीन और मज़हब के मामलात को भी उस पर परखना शुरू करता है, और बहुत सारी चीज़ें उसकी अक़ल में आ भी जाती हैं जिससे वो मुतमईन होता है। मिसाल के तौर पे वो ये देखता है कि एक शख्स नमाज़ पढ़ रहा है, इसने वज़ू किया, बड़ी अच्छी बात है, इससे उसको तहारत हासिल हुई, साफ़ सुथरा हो गया, गंदगी दूर हो गई। उसको लॉजिक समझ में आई कि ये वज़ू इसलिए करवाया गया ताकि इसको सफाई और तहारत और पाकी हासिल हो जाए। फिर वो नमाज में देखता है कि बंदा खड़ा है, रुकू कर रहा है, सजदा कर रहा है, तो उसको समझ में आता है कि ये अच्छी एक्सरसाइज है, इस एक्सरसाइज के नतीजे में उसकी बॉडी एक अच्छे शेप में रहेगी, तो वो यूज़फुल इंसान होगा। इसी तरह वो देखता है कि हज के लिए बंदा जा रहा है, एक जगह जमा हुआ है, चलो एक दूसरे से गैदरिंग होगी, मीटिंग होगी, मुलाकातें होंगी, तो जहाँ जहाँ उसको ये बातें समझ में आती हैं वो कबूल करता जाता है। उसे ख़्याल होता है कि रोज़ा आदमी कुछ देर खाली पेट रहे अच्छा है, बॉडी के जितने भी वेस्ट प्रोडक्ट्स वगैरह हैं और मुख्तलिफ चीज़ें हैं, मेटाबोलाइट्स हैं, गंदगियां हैं जिसम में, वो सब अच्छी तरह डाइजेस्ट होके क्लियर होके उनका मेटाबॉलिज्म हो जाएगा, वो किसी न किसी तरह बॉडी से निकल जाएंगी, तो गोया सफाई हो जाती है, बॉडी को कुछ काम करने का मौका मिल जाता है, रेस्ट मिल जाता है। और इस तरह ये अच्छी चीज़ है, अगर जिस्म में चर्बी वगैरह बढ़ गई हो तो उसके निकलने का भी ज़रिया है कि वो उन्हीं को यूटिलाइज़ करना शुरू कर देगा, तो समझ में आता है कि रोज़े का फ़ायदा है। तो लॉजिकली वो और बहुत सारे फ़वाद दुनियावी हिसाब से भी और फिर रूहानी हिसाब से भी देखता है कि देखो एक शख्स रोज़ा रखता है तो दूसरे का एहसास करेगा। इसी तरीके से हज के बारे में, ज़कात के बारे में। लेकिन शैतान और नफ्स चूँकि हमारे दुश्मन हैं और हमें ऐसी राह में लगाना चाहते हैं जिससे हम अपनी आखिरत को और अपने मकसद को भूल जाएं, तो वो हमें उन बहुत सारी चीज़ों में उलझाने की कोशिश करता है कि जो अकली तौर पर समझ में नहीं आती लेकिन शरीयत का तकाजा होता है। हालांकि ईमान तो नाम ही इस चीज़ का है कि किसी पर एतमाद करते हुए उसकी बताई हुई बातों को जो हम अकल से और हिस से यानी हवा से खमसा से नहीं जान सकते। अकल का दायरा कहाँ तक था? यहाँ तक कि हमें ये बात पता चल गई कि जिस शख्स से हम दीन ले रहे हैं इसने अपने बारे में अपनी पूरी ज़िंदगी का एक खाका पेश कर दिया है। हमने इस शख्स को अपनी आँखों से देखा जिसका नाम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है, مشرکین مکہ نے ان کا مشاہدہ کیا، ان سے ملے، ان سے بات چیت کی، پہچان لیا انہیں، کئی ان کے رشتہ دار ہی تھے، کچھ اور لوگ تھے۔ پھر انہوں نے یہ دیکھا کہ یہ شخص 40 سال ہمارے درمیان رہا ہے، اس کا کریکٹر ہمارے سامنے ہے، ہمیں اس پر اعتماد ہے، یہ جو بات کہتا ہے وہ حق اور سچ ہوتی ہے، اس کا نام ہی الامین الصادق لقب کے طور پہ پڑ گیا، اس لیے کہ اس نے ایسی مثال قائم کی ہے کہ شاید ہی کوئی ایسا ہوتا، کوئی امانت اس کے پاس رکھوائی جائے مجال ہے کہ اس میں وہ ادھر ادھر کر دے، تو بہت ہی اچھا اس کا کریکٹر رہا، کبھی اس کے اوپر کوئی آنچ نہیں آئی، اور لوگ اس کو 40 سال سے برت رہے ہیں اور سمجھ رہے ہیں کہ کتنا قیمتی اور زبردست انسان ہے، ہماری لڑائیوں کے درمیان اس نے حلف الفضول والے اس میں شریک ہو کر عافیت کے معاملے میں ہیلپ کی۔ اسی طریقے سے وہ خانہ کعبہ کی تعمیر کے دوران ہم نے دیکھا کہ حجر اسود کو کون رکھے گا، ہر قبیلہ اس پر لڑنے کے لیے تیار تھا، تلواریں نکالنے پر تیار تھے، سب اس سعادت کو حاصل کرنے کی فکر میں تھے، لیکن یہ وہ شخص ہے کہ جس نے سب کو جوڑا اور بڑا اچھا فیصلہ کر کے سب کو اس جنگ و جدل سے بچا لیا۔ یہ یتیموں کے سر پہ ہاتھ پھیرنے والا، یہ بیواؤں کی خبر گیری کرنے والا، یہ دکھی دلوں کے اوپر بڑا کرم کرنے والا، ان کے بوجھ کو ڈھونے والا، ڈھانے والا، آسانی ان کے لیے پیش کرنے والا، تو بڑا ہی قیمتی انسان ہے، کردار پہ کوئی آنچ نہیں۔ تو ایسے شخص کی بات کیوں نہ قبول کی جائے، عقل یہ کہتی ہے کہ ایسے شخص کی بات مانی جائے جس نے ہمیں کبھی دنیاوی غرض کے لیے کچھ نہیں کہا یا مانگا ہم سے، تو آخر وہ ہم سے اب اتنی بڑی بات کیسے کہہ دے گا اور ہمیں دھوکہ یا نقصان دینے کی کوشش کرے گا۔ چونکہ ہمارے سامنے اس کی زندگی ہے، لبثت فیکم عمرا، ایک پوری زندگی تمہارے سامنے میں نے گزار دی، اس کو دیکھو اور بتاؤ لوگوں نے قبول کیا۔ چنانچہ آپ نے جب یہ فرمایا صلی اللہ علیہ وسلم کہ میں کہوں کہ اس پہاڑ کے پیچھے دشمن کا لشکر ہے تو کیا تم قبول کرو گے؟ سب نے کہا بالکل، ہم نے آپ پر کبھی جھوٹ کا تجربہ نہیں کیا، اور بیک زبان ہو کے سب نے رسول اللہ صلی اللہ علیہ وسلم کی اس بات کو مانا۔ تو عقلی طور پر تو یہ دلیل کافی ہے کہ ایک شخص آنیسٹ ہے، ٹرسٹ وردی ہے، ٹروتھفل ہے، ویل وشر ہے، ہم سے مخلص ہے، کوئی اس کو ہم بلیم نہیں کر سکتے کسی حوالے سے، تو ایسا شخص جو ہم سے محبت رکھتا ہے، تعلق رکھتا ہے، اس کی بات تو مانی جانی چاہیے، عقل یہاں تک ہمیں لے آتی ہے۔ اور یہ کام ہم دنیا کے ہر معاملے میں کرتے ہیں، آپ اپنے بہت اچھے کسی دوست کے گھر، کسی عزیز کے گھر، کسی رشتہ دار کے گھر جاتے ہیں تو دروازے سے داخل ہونے سے پہلے چیک نہیں کرتے کہ یہ گھر کے اندر کوئی دشمن تو نہیں بیٹھا ہوا، کہیں یہ چھت کلیپس تو نہیں ہو جائے گی، آپ یہ نہیں دیکھتے کہ جو کھانا مجھے آفر کر رہا ہے اس میں زہر تو نہیں ہے، آپ یہ نہیں دیکھتے کہ آپ کو وہ اپنے ساتھ گاڑی میں بٹھا کے جہاں لے جا رہا ہے کہ ایسا تو نہیں کہ وہ آپ کا کوئی نقصان کرنا چاہتا ہے، آپ اپنا سامان اس کے سٹنگ روم میں، اپنا والیٹ، اپنا کوٹ چھوڑ کے پھر واش روم کی طرف جاتے ہیں تو یہ نہیں سوچتے کہ یہ اس میں سے کچھ نکال لے گا، اس لیے کہ آپ اس پر اعتماد کرتے ہیں۔ آپ اپنے رشتہ داروں کے گھر جاتے ہیں، والدین کے گھر جاتے ہیں، وہ آپ کے گھر آتے ہیں، تو یہ اعتماد ہی کی بنیاد پر ہمارا سارا نظام چلتا ہے، اور یہی اعتماد ہم ان لوگوں کے ساتھ بھی رکھتے ہیں کہ جن سے ہم ڈے ٹو ڈے ڈیلنگ کرتے ہیں۔ ایک شخص آپ کے گھر میں آ کے آپ کی پلمبنگ کر جاتا ہے، آپ اس کی بہت زیادہ تلاشی نہیں لیتے، آپ یہ نہیں چیک کرتے کہ کون ہے، بس آپ نے ایک شخص سے بات کی، اس پر اعتماد کیا، اس کو بلایا، اس نے آپ کو جو بتا دیا کہ تمہارے یہاں یہ فالٹ ہے، اس کا یہ خرچہ ہے، اس طرح سے میں کروں گا، آپ کو لگتی ہے دل کو بات، آپ قبول کر لیتے ہیں، نہیں تو کسی اور سے بھی سیکنڈ اوپینین لے لیتے ہیں، لیکن بہرحال اس پر بھی اعتماد کرتے ہیں، اس کو دھوکے باز نہیں سمجھتے۔ عقل کا یہی تقاضا ہے، لاجک کا یہی تقاضا ہے کہ جس پر اعتماد ہو جائے اس کی پھر باتوں کو مانا جائے، جس طرح اپنے والدین کی بات مان لیتے ہیں، والد نے یہ کہا کہ میں تمہارا والد ہوں، میں تمہیں جو ہے فلاں جگہ لے کے گیا تھا اتنی عمر میں، وہ سب باتیں آپ مان لیتے ہیں، کون سی چیز آپ ویریفائی کرتے ہیں؟ عقلی طور پر لاجیکل نہیں کرتے۔ دنیا کے اندر بھی بہت ساری چیزیں ایسی ہوتی ہیں کہ وہ واقعات آپ کو اتنے لوگوں سے پتہ چل جاتا ہے کہ جو عقلی طور پر ہی آپ مانتے ہیں کہ نہیں یہ نہیں ہو سکتا کہ 1000 لوگ یہ کہہ رہے ہوں کہ یہ واقعہ ہوا اور میں کہہ دوں کہ نہیں ہوا، اتنے سارے لوگ جو ہے کہہ رہے ہیں کہ وہاں پر یہ فلڈ آیا تھا اور میں کہہ دوں کہ نہیں آیا ہوگا، اتنے سارے لوگوں نے اپنی آنکھوں سے دیکھا، میں کیسے مان لوں کہ یہ سب لوگ مل کے جھوٹ بول رہے ہوں گے، یہ جو ویڈیو بنائی گئی یہ سب فیک ہے اور جعلی ہے، یہ سب واقعات میری آنکھوں کے سامنے نبی ہوئے ہوں، میں دیکھ نہیں سکا، لیکن میری عقل مجھے یہ بتاتی ہے کہ سب لوگ مل کر جھوٹ گھڑے یہ پاسبل نہیں ہے۔ تو عقل کا یہ دائرہ ہے. ہم نے رسول اللہ صلی اللہ علیہ وسلم کے بتانے پر جب اس کو قبول کر لیا تو اب اس کے آگے کے مراحل طے کرنا بڑا آسان ہو جاتا ہے کہ ہر وہ چیز جو اتھارٹی کے ساتھ قرآن سے آ جائے یا رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے آ جائے یا ان لوگوں کی طرف سے آ جائے کہ جو ان کے فالوور ہیں, جن کے بارے میں قرآن کہتا ہے والذین تبعوہم بإحسان الی یوم الدین, جو قیامت تک اچھے انداز سے رسول اللہ صلی اللہ علیہ وسلم ہی کے طریقے کو اختیار کرتے رہیں گے. اور دیکھیں ہم اللہ سے یہی تو مانگتے ہیں, اہدنا الصراط المستقیم, ہمیں سیدھا راستہ دکھائیے ہر نماز کی ہر رکعت میں. اور یہ جو ہم مانگتے ہیں تو خالی یہ نہیں کہتے کہ ایک راستہ دکھا دیجئے, بلکہ کہتے کہ راستہ ان لوگوں کا جن پر آپ نے انعام فرمایا, جن پر آپ کا احسان ہوا, اکرام ہوا. تو یہ وہ لوگ ہیں کہ جو قرآن کے اندر ان کا جواب دیا, وہ کون لوگ ہیں؟ یہ وہ لوگ ہیں کہ جو انبیاء میں سے ہیں, صدیقین میں سے ہیں, شہداء میں سے ہیں, صالحین. اولئک الذین انعم اللہ علیہم من النبیین والصدیقین والشہداء والصالحین. تو یہ ہے بہترین دوست کہ آپ ان کے ساتھ ان کے راستے پر چلیں. اسی لیے ویتبع غیر سبیل المؤمنین کہہ کر اس سے وارن کر دیا, آگاہ کر دیا کہ دیکھو مومنوں کا جو راستہ 1400 سال سے چلا آ رہا ہے, شروع سے چلا آ رہا ہے اللہ کے رسول صلی اللہ علیہ وسلم سے لے کے اب تک, اس راستے کو ڈھونڈو اور اسی پر رہو. چنانچہ بہت ساری روایت میں آپ کو یہ بات ملے گی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے زمین پر ایک سیدھی لکیر کھینچی اور بہت ساری لکیریں اس کے ارد گرد کھینچیں اور فرمایا کہ یہ سارے راستے ہیں جو گمراہی کی طرف لے جاتے ہیں, یہ سیدھا راستہ جو ہے جنت کی طرف لے جانے والا ہے. سبھی پرپیچ راہیں سوئے دوزخ لے کے جاتی ہیں, فقط ایک شاہ راہ راست جنت کی طرف جائے. یہ ہمارے استاد حضرت مولانا عبدالستار ہاشمی صاحب دامت برکاتہم العالیہ کا شعر ہے کہ سیدھا راستہ, قل ہذہ سبیلی ادعو الی اللہ علی بصیرۃ انا ومن اتبعنی, کہ دیکھو یہ ہے میرا راستہ اللہ کی طرف سے, یہی ہدایت کا راستہ ہے, اسی پر میں ہوں اور میرے پیچھے چلنے والے, یعنی صحابہ کرام, ان کے بعد ان کے فالوور یعنی تابعین, ان کے بعد ان کے فالوور اتباع تابعین, اور اب تک امت میں اسی طریقے سے اس سیدھے راستے پر چلنے والے لوگ موجود ہیں. اسی لیے ابوبکر صدیق کے پاس رضی اللہ تعالیٰ عنہ جب وہ پہنچے اور سوال کیا معراج کے بارے میں, تو کہا ایک رات میں کوئی شخص یہ کہے کہ اقصیٰ تک پہنچ سکتا ہے تو نہیں پہنچ سکتا, لاجک یہی کہتی ہے, آنکھوں سے مشاہدہ یہی ہے کہ ایسا نہیں ہوتا, خود جا کے دیکھ کر آیا ہوں, مہینہ لگ جاتا ہے, لیکن کہہ کون رہا ہے؟ فرمایا رسول اللہ صلی اللہ علیہ وسلم تمہارے نبی کہہ رہے ہیں. فرمایا کہ ہاں پھر بالکل یقین ہے مجھے کہ ایسا ہی ہوا ہوگا, رات کے ایک حصے میں ہو کے آ گئے. ہاں ہاں بالکل, بستر ابھی اتنا ہی گرم رہا, بالکل, دروازے کی کنڈی ہلتی جلتی, بالکل, اس لیے کہ میں تو جب یہ بات مان چکا ہوں کہ وہ اللہ کے سچے نبی ہیں اور ان پر آسمان سے فرشتہ آتا ہے اور وہی لے کر اور اس واپس بھی چلا جاتا ہے, تو یہ تو کچھ بات نہیں ہے, یہ اللہ کے اختیار میں, جو ہمیں اب سمجھ میں آ رہا ہے کہ ہم ٹائم زون سے باہر چلے جائیں تو اس سے فرق نہیں پڑتا, یہ اللہ کے اختیار میں. تو بس ہمیں یہ دیکھنے کی ضرورت ہے کہ کوئی چیز آ کہاں سے رہی ہے, ایک ٹرسٹ وردی سورس سے آ رہی ہے تو بس وہ کافی ہے. اس میں پھر مزید لاجک اور انٹلیکٹ اور اپنی عقل کو لگانا اور سمجھنا یہ ضروری نہیں ہے, بلکہ اکثر ہمیں سمجھ میں نہیں آتا. یہ ایسے ہی ہے کہ جیسا ایک بچہ جو ماں کے پیٹ میں ہو اس کو یہ بتایا جائے کہ بیٹا تم یہاں جو مزے سے پڑے ہوئے ہو, کچھ ہلنا جلنا نہیں, کوئی محنت خاص نہیں, ہلکا پھلکا گھوم لیتے ہو امنیوٹک فلوئڈ کے اندر, اصل میں تو ایک بہت بڑی زندگی اس کے باہر ہے, بڑی دنیا لگی ہوئی ہے, ہزاروں لاکھوں لوگ آتے جاتے رہتے ہیں, اور یہ ہوتا ہے اور یہ ہوتا ہے, اس طرح کی دکانیں ہیں, اس طرح کے کھانے ہیں, یہ سب. وہ کہہ کہ مجھے بیوقوفی کی باتیں مت کرو, میں ان باتوں کو نہیں مان سکتا, اس لیے کہ نہ میں دیکھ سکتا ہوں نہ میری عقل اس کو مانتی ہے, میں تو اتنے عرصے سے یہاں پڑا ہوا ہوں, یہاں پہ تو کوئی ایسا چکر نہیں سمجھ میں آ رہا. تو جس طرح وہ اس بات کو سمجھنے سے قاصر ہے, اسی طرح ہم بھی ان بہت ساری باتوں کو سمجھنے سے قاصر ہیں کہ جو عقل کے دائرے سے باہر ہیں. اسی طریقے سے ایک نابالغ کو یہ بات عقلی طور پر سمجھانا بڑا مشکل ہے کہ کیا ہونے والا ہے بالغ ہونے کے بعد, لیکن یہ سب چیزیں وقت کے ساتھ سمجھ میں آتی ہیں, میچورٹی بھی اس میں ضروری ہے, بعض چیزیں عقل کے ساتھ سمجھ میں آ جاتی ہیں, یعنی وقت کے ساتھ عقلی طور پر بھی سمجھ میں آ جاتی ہیں, لیکن ہر ایک کو نہیں, کیونکہ جب آپ عقل کو معیار بنا دیں تو پھر مسئلہ یہ ہے کہ کس کی عقل, ایک اس شخص کی عقل کہ جس کا آئی کیو بہت ہائی ہو, یا بالکل نیچے والے کی, یا ایوریج, لیکن ان میں سے کسی بھی معیار کو اگر ले लेंगे तो बाकी लोग उससे अफेक्ट होंगे, दूसरों का नुकसान हो जाएगा। इसलिए अक़ल मेयार नहीं होती, अक़ल हमें सपोर्ट करती है, हेल्प आउट कर देती है। बहुत सारी चीज़ों में लॉजिक होती है, बहुत सारी चीज़ों की लॉजिक हम समझ सकते हैं और बहुत सी लॉजिक्स हम समझ नहीं भी सकते। तो हमें इसी तरह चीज़ों को दायरे में अपने अपने रखना चाहिए। जो लोग मुसर होते हैं कि कभी भी लॉजिक नहीं होगी, ये भी ठीक नहीं है, और जो लोग ये इसरार करते हैं कि हर चीज़ में लॉजिक चाहिए वरना हम कबूल नहीं करेंगे, तो आप गौर कीजिए कि इसका मतलब ये है कि आप ईमान की जो शर्त है उसको यूँ छोड़ रहे हैं कि अल्लाह का तकाज़ा आपसे क्या है। ये वो किताब है, ज़ालिकल किताबु ला रैब फ़ीह हुदल्लिल मुत्तकीन अल्लज़ीना युमिनूना बिलग़ैब, ग़ैब पर ईमान लाते। तो ग़ैब पर ईमान लाने के लिए तो लॉजिक का कोई सेंस ही नहीं है। क्या लॉजिक है कि जन्नत होगी इसी ज़मीन पर अगर हो या आसमान पर हो तो कहाँ होगी? अल्लाह की कुर्सी ज़मीन और आसमान को ढांप लेती है, क़ुरान कहता है। अल्लाह सुबहानहू व तआला का अर्श ऐसा है। तो आदमी इन सारी चीज़ों को अपने हिसाब से अगर देखना चाहे तो आज तो साइंस ने तरक्की की है, कुछ बातें और भी समझ में आ सकती हैं जो उस ज़माने में नहीं आ सकती थी, कि दज्जाल इतनी तेज़ी से सफ़र करेगा या बुराक की जो रफ्तार है, ये सब चीज़ें आज किसी दर्जे में हम समझ सकते हैं कि साइंस की तरक्की से। लेकिन दीन तो हमेशा के लिए शुरू से और आखिर, तो हर चीज़ की लॉजिक हासिल हो जाना ये तकब्बुर की अलामत है कि इंसान ये समझने लगे कि वो इतनी बड़ी अक्ल कुल है कि उसको हर बात समझ में आ जाएगी। ये हो सकता है कि अक्ल कभी इस मेयार पे पहुंच जाए, जैसा कि सुनते हैं कि आइंस्टाइन वगैरह ने या और जो बहुत ज़हीन तरीन लोग होते दुनिया के, वो अपने चंद फ़ीसद ही दिमाग की कैपेसिटी को, इंटेलेक्ट कैपेसिटी को इस्तेमाल कर सके और वो हाईएस्ट है, तो बाकी तो सारा फारिग पड़ा हुआ है। तो हो सकता है कि कभी इंसान 100% दिमाग अपना इख्तियार करने के काबिल हो जाए, जिसका इम्कान हमारी रहती दुनिया में तो नहीं हो सकता, लेकिन चलो किसी दर्जे में हो भी अगर, तो उस शख्स को शायद ये सारी बातें लॉजिकली समझ में आ जाए। लेकिन हम में से किसका IQ इतना है कि हम अपने आप को उस मैार पर ला के खड़ा करना चाहते हैं कि हमें हर बात समझ में आ जाएगी? और समझ में आए या ना आए, इससे फ़र्क क्या पड़ता है? ईमान तो इसका नाम है कि मैं अपने रब के अहकामात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीक़े के मुताबिक कबूल करूं और आगे चलूं। तो जो बात मेरी समझ में आ जाए, जो बात मैं कर सकूं, बहुत अच्छा है। नहीं समझ में आए तो कोई फ़र्क नहीं पड़ता। हर चीज़ को लॉजिक के मेयार पर अगर रखा तो गोया मैंने वही पर ईमान का इज़हार नहीं किया है, बल्कि मैंने इज़हार किया है अपनी लॉजिक से समझ लेने की बुनियाद पर। तो फिर तो कोई बहुत बेवकूफ़ आदमी होगा कि जो ईमान न लाए। हर शख्स ईमान ले आएगा लॉजिकली, क्योंकि वो बात दिल को लगती है, लॉजिकली वो समझ में आती है। तो इसलिए लॉजिक को या अक्ल को मेयार नहीं बनाया जाएगा। मेयार बनाया जाएगा लेकिन उसके दायरे की हद तक, उस दायरे के बाहर जहाँ वही का दायरा शुरू होता है, वही का सिलसिला शुरू होता है, उसमें फिर आदमी वही पर ही डिपेंड करे। जो लोग ऐसा करते हैं उनके लिए हिदायत के रास्ते खुल जाते हैं, वरना अबू जहल बन जाते हैं अबुल हिकम, जिसको कहा जाता था हिकमतों का बादशाह, समझदारी का बादशाह, लेकिन वो फिर अपनी लॉजिक्स में ही अटक के फंस के रह गया। तो ये हाल हुआ उम्मत में, ग्रोह गुजरा है मोतज़िली, उनका भी तरीक़ा और कहना यही था कि वो हर चीज़ को लॉजिक से मानते थे। तो चुनाचे कुरान की उन आयात का उन्होंने इनकार किया, उसमें अल्लाह सुबहान व तआला ने ऐसी बातें बात फरमाई कि जो अक्ल में नहीं आती। तो उनमें से एक लॉजिक की बात उनके हिसाब से ये थी कि वज़न कैसे किया जाएगा, क़यामत में तराजू कैसे हो सकता है जबकि आमाल जिनको वज़न किया जाएगा उनका कोई जिस्म ही नहीं है। तो जब उनकी कोई बॉडी नहीं है, एब्स्ट्रैक्ट चीज़ें हैं, ये आराज हैं, तो आराज को कैसे मेजर करेंगे आप? क्योंकि उन्होंने अपने ज़माने में ये देखा नहीं था, समझा नहीं था, उनकी लॉजिक में बात नहीं आती थी, अक़ल में नहीं आती थी, रद्द कर दिया। लेकिन आज हम और आप जानते हैं कि हम आराज को भी मेजर कर रहे हैं, उनका भी वज़न हो रहा है। आप देखिए, हम अब जो है वो गर्मी की हरारत को मेजर कर लेते हैं, हम जो है उसका तो कोई जिस्म नहीं है, हम जो है ठंडक को महसूस करके उसका मेजरमेंट कर सकते हैं, हम जो है वो जलजले की मूवमेंट के हवाले से वेव्स को, क्या क्या चीज़ों को आजकल मेजर किया जा रहा है, डैम्पनेस को मेजर कर सकते हैं, कितना मिस्ट है उसको मेजर कर लेते हैं, कितना फॉग है उसको मेजर कर लेते हैं। तो क्योंकि अब आज के ज़माने में अगर मुतज़िला होते तो इमाम बुखारी को ये बाब कायम करने की ज़रूरत ही न पड़ती, जिसमें उन्होंने मुतज़िला पर रद्द किया कि आमाल तोले जाएंगे, इसलिए कि कुरान और हदीस में कसरत से इस बारे में दलाइल आए हुए हैं, आयात हैं, अहादीस हैं। तो आज होते मुतज़िला उस ज़माने के, तो वो इनको देख के कहते कि हाँ, अब तो बिल्कुल अक़ल में आती है बात। तो उसका मतलब ये कि अक़ल तो इवॉल्व भी हो सकती है। तो वो सारे लोग जो उस वक्त अक़ल को मैयार बना के उसका रद्द कर गए, इनकार कर गए, उनके लिए तो बड़ा नुकसान का मामला हो गया, वो क़यामत में इस बात का जवाब देने वाले होंगे। तो इसलिए अपनी अक़ल को मैयार बनाना ये असल में तकब्बुर की अलामत है। इंसान के जहन में ये बड़ाई आ जाती है कि मैं हर चीज़ समझ सकता हूँ, हालांकि अगर वो अपने दिल पे हाथ रखे तो वो ख़ुद जानता है कि अपनी जो स्पेशलिटी है, जिसका वो मास्टर है एक दर्जे में, उसने 5 साल 6 साल तालीम हासिल की, फिर उसके बाद कई साल उस पर प्रैक्टिस की, एक्सपीरियंस गेन किया, फिर अच्छी जॉब्स में लग गया, हाईएस्ट लेवल पे अच्छी पोस्ट पे पहुंच गया है, कई साल का तजुर्बा हो गया है। लेकिन वो अगर अपने दिल पे हाथ रखे और उससे पूछा जाए कि क्या तुम अपने आप को समझते हो कि तुम अल्टीमेट अथॉरिटी हो, मास्टरी तुमने हासिल कर ली इस सब्जेक्ट में, तो वो कहेगा नहीं भाई, अभी भी बहुत सारी चीज़ें ऐसी जो मुझे देखनी पड़ती हैं, समझ में नहीं आती हैं, चेक करना पड़ता है और लोगों से मशवरा करना पड़ता है। तो ये तो उस चीज़ के बारे में जिसमें उसने इतने साल लगा दिए और जहाँ उसने बिल्कुल बेसिक लेवल पे भी कोई तालीम हासिल न किया हो, यानी दीन अरबी न सीखी हो, कुरान न पढ़ा हो, उलमा के साथ बैठा ना हो, 20-30 साल अपनी ज़िंदगियों के इसमें जिन्होंने खपाए हैं, तो हम उससे कैसे एक्सपेक्ट कर सकते हैं कि वो अपने तौर पर हर हर चीज़ को समझ लेगा और बहुत हक़ को हासिल कर लेगा। तो ऐसे लोग जो आमन्ना व सद्दकना नहीं कहते, समयना व अतौना नहीं कहते, बल्कि समयना व आसाइना कहते हैं, तो उनका तो मामला यही है कि फिर वो हिदायत से हट जाते हैं। और हिदायत अल्लाह सुबहान व तआला के नज़दीक उन्हीं लोगों का हिस्सा है कि जो अल्लाह से मोहब्बत रखते हैं, ताल्लुक़ रखते हैं, उनकी अहकामात के मुताबिक अपनी ज़िंदगी को गुजारते हैं, अपनी अक़ल को मैयार नहीं बनाते, बल्कि अल्लाह के हुक्म को सबसे बड़ी हकीकत समझते हैं, कुरान उनके लिए मैयार है। इसीलिए बात जहन में रहे कि जब आप कोई चीज़ लॉजिकली समझ लेते हैं, फिर उस ईमान का वो फ़ायदा नहीं होता, क्योंकि ईमान का तो मतलब ही यही है कि हमने अनदेखे अल्लाह को कबूल कर लिया। तो एक बात अगर आपको लॉजिक से समझ में आ गई, तो आपका ईमान उस लॉजिक पर है या बग़ैर जाने हुए, बग़ैर समझे हुए, बग़ैर उस पर लॉजिक को फिट किए हुए अल्लाह के बताने से उस पर इल्म है, उस पर ईमान है। तो ज़ाहिर बात है पहला ईमान तो मकबूल नहीं है, क्योंकि ये तो ऐसा ही है कि जैसे किसी शख्स से कहा जाए कि हिस्टोरिकल फैक्ट है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम 570 AD में पैदा होकर अपनी ज़िंदगी के 63 साल दुनिया में गुजार चुके हैं, तो कोई शख्स उसका इनकार नहीं कर सकता, लॉजिक है, एविडेंस से मालूम है, सेंसिबल बात है। इनकार तो वो इस चीज़ का करेगा कि क्या वो वाकई नबी भी थे कि नहीं, तो क्योंकि ये अक़ल में नहीं आएगी, जो चीज़ अक़ल में नहीं आएगी उसका वो इनकार करेगा, और जब अक़ल में आ जाएगी तो उसके लिए मजबूरी है, कबूल करना ही करना है। इसीलिए वो चीज़ जो अक़ल में आ जाए और उसको कबूल किया जाए तो उसका वो मकाम नहीं होता जिसको ईमान कहा जाता है, अगर उस बेस पर ईमान लाए। ईमान लाना चाहिए अल्लाह और उसके रसूल के बताने पर। अल्लाह हमें तौफीक दे कि हम हर चीज़ को लॉजिक की बेस पर न देखें, क्योंकि हमारी अपनी ज़िंदगियाँ बड़ी तंग हो जाएंगी, क्योंकि हम हर चीज़ लॉजिक की बेस पर दुनिया में भी नहीं कर रहे होते, हमारा हर मामला लॉजिक की बेस पे नहीं होता, वरना हमारे लिए जीना दुश्वार हो जाएगा। अल्लाह हमें समझने वाला बनाए।